यो रेडियो नेपाल हो। बिहान 7 बजेको समाचारमा स्वागत छ, म सन्तोष रेग्मी। शुरूमा प्रमुख समाचार। आगामी वैशाख 30 गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गरी नेपाली कांग्रेसद्वारा एक महिने प्रचार प्रसार अभियानको घोषणा। अभियान अन्तर्गत कांग्रेस नेतृत्वमा हासिल भएका राजनीतिक र आर्थिक उपलब्धिबारे जनतालाई जानकारी गराइने। अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाउने विषय सरकारले कल्पना पनि नगरेको संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीको भनाई। मुलुकमा उपलब्ध साधन स्रोतको प्रयोग गरी उद्योग व्यवसायको प्रवर्धन गर्नुपर्नेमा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको जोड़ र इथियोपियामा खाद्यान्न अभावका कारण 8,45,000 मानिस विस्थापित भएको संयुक्त राष्ट्र संघको तथ्याङ्क।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचार अब विस्तारमा। नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनलाई लक्षित गरी आगामी आइतबारदेखि एक महिने घर घर जाउँ कांग्रेस जितौं अभियान प्रारम्भ गर्ने भएको छ। आगामी चैत्र 29 गतेसम्म सञ्चालन हुने अभियानका विभिन्न 8 उद्देश्य रहेको पार्टी कार्यालयद्वारा हिजो आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ। पत्रकार सम्मेलनमा कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले आगामी वैशाख 30 गते हुने स्थानीय तहको निर्वाचनमा मतदानमा सहभागी भई आफ्नो लोकतान्त्रिक अधिकार प्रयोग गर्न मतदातालाई अपील गर्दै निर्वाचनको वातावरण बनाउने त्यसैले कांग्रेसले अभियान सञ्चालन गर्न थालेको जानकारी दिनुभयो। स्थानीय निर्वाचनमा कांग्रेसलाई विजयी गराउन ओडा र टोल तहसम्म पार्टीभित्र सौहार्दता, एकता र ऊर्जा वृद्धि गर्ने, कांग्रेसका उम्मेद्वारलाई विजयी बनाउन मतदातालाई अपील गर्ने अभियानको उद्देश्य रहेको कांग्रेसले पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ। त्यसै गरी हरेक काँधलाई भारी, हरेक हातलाई जिम्मेवारीको नीति का साथ पार्टीको विधानमा व्यवस्था गरिएका विभिन्न जिम्मेवारी बाँडफाँड गरेर पार्टी पंक्तिलाई स्थानीय निर्वाचनमा वृहत्तर परिचालनतर्फ उन्मुख गराउने पत्रकार सम्मेलनमा पार्टीका प्रवक्ता डाक्टर प्रकाश शरण महतले बताउनुभयो। कांग्रेसको नेतृत्वमा विगतमा हासिल भएका राजनीतिक र आर्थिक उपलब्धि जनसमक्ष विस्तारित रूपमा राख्ने, विगतमा नेकपाको नेतृत्वको सरकारको गत 3 वर्ष कार्यकालमा भएका जनभावना विपरीतका गतिविधि, असंवैधानिक कदम र भ्रष्टाचार प्रकरण जनता समक्ष व्यापक रूपमा राख्ने नेपाली कांग्रेस अभियान अन्तर्गतको कार्यक्रममा तय गरेको छ। प्रतिपक्षमा रहनुपर्ने जिम्मेवारीका बावजूद संविधानको रक्षाका लागि बाध्यात्मक रूपमा सरकारको नेतृत्व गर्नुपरेको यथार्थ जनसमक्ष राख्ने, कांग्रेसको नेतृत्वमा सरकार बनेपछि जनताको जीवन रक्षालाई प्रधान कार्यभार बनाई सरकारले छोटो समयमै 70% भन्दा बढ़ी नागरिकलाई कोरोना विरूद्धको खोप लगाइसकेको र निर्वाचनसम्म पुग्दा प्राय सबैलाई लगाइसक्ने योजना स्मरण गराउँदै जनतालाई कोरोना महामारीसँग अझै सतर्कताका साथ रहन अपील गरिने प्रवक्ता डाक्टर महतले जानकारी दिनुभयो। राष्ट्रिय सहमति निर्माण गरी हालसम्मको सबैभन्दा ठूलो अनुदान सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसी, नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको सूझबूझपूर्ण नेतृत्वमा संसदबाट पारित भएको हुँदा त्यसबारे जनस्तरमा छरिएका भ्रम र दुष्प्रचारलाई बुदागत रूपमा चिर्दै वास्तविक रूपमा राख्ने अभियानको उद्देश्य रहेको पनि कांग्रेसले जनाएको छ। पत्रकार सम्मेलनमा उपसभापति पूर्णबहादुर खड्काले गठबन्धनमा रहेका सत्ता साझेदार दलसँग स्थानीय तहको निर्वाचनमा चुनावी तालमेल गर्ने सम्बन्धमा हालसम्म कुनै ठोस निर्णय नभएको स्पष्ट पार्नुभयो। पत्रकार सम्मेलनमा कांग्रेस महामन्त्री विश्व प्रकाश शर्माले नागरिक पंक्ति कांग्रेसलाई के सुनाउन चाहन्छ र के अपेक्षा राख्दछ भन्ने सम्बन्धमा पनि अभियानका क्रममा वृहत रूपमा सुझाव लिइने जानकारी दिनुभयो। उहाँले कांग्रेसले प्रतिपक्षमा रहँदा होस् या सत्तापक्षमा रहँदा राम्रो काम गरेकाले जनता कांग्रेसको साथमा रहेको विश्वास पनि व्यक्त गर्नुभयो। अभियानका क्रममा आगामी आइतबार सबै जिल्लामा एकै समयमा दिउँसो 1 बजे एकसाथ उद्घाटन समारोह आयोजना गरिने कांग्रेस प्रवक्ता डाक्टर महतले जानकारी दिनुभयो। उद्घाटन समारोह मार्फत अभियानको उद्देश्य, समयावधि र कार्यक्रमको स्वरूपबारे जानकारी गराइनेछ। समारोहमा वडा तहमा खटिएका प्रतिनिधिको नामावली सार्वजनिक गरिने र स्थानीय स्थिति र आवश्यकता अनुसारको संख्यामा प्रतिनिधिको टोली जिल्ला समितिको निर्णय अनुसार वडामा खटिने नेपाली कांग्रेसले जनाएको छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीप्रति जनलहर सिर्जना भएको दावी गर्नुभएको छ। मोरङको रंगेलीमा हिजो आयोजित कार्यक्रममा अध्यक्ष ओलीले आफ्नो पार्टी जनताका माझमा निकै बलियो भएको तर्क पनि गर्नुभयो। अध्यक्ष ओलीले जन्मसिद्ध आधारमा नागरिकता प्राप्त गरेका नागरिकका सन्तानले नागरिकता पाउनुपर्ने भन्नुहुँदै नागरिकताको समस्या समाधान गर्नुपर्नेमा जोड़ दिनुभयो। उहाँले आफ्नो पार्टी समृद्धिको यात्रामा कहीँ कतै नअल्मलिकन देशव्यापी रूपमा लाग्ने विश्वास पनि दिलाउनुभयो।
सम्पन्न राष्ट्र बनाउने, यहाँका जनतालाई गरिबीबाट मुक्त गरेर सम्पन्न बनाउने र सम्पूर्ण जनतालाई सुखी बनाउने संकल्प बोकेर अगाडि बढिरहेको पार्टी हो यहाँहरूलाई थाहा छ। मैले भनिरहनु पर्ला जस्तो लाग्दैन, दशकौंसम्म बन्न नसकेको नेपाल गएका तीन वर्षमा नेकपा एमालेको सरकार हुँदा अर्थात् मेरो नेतृत्वको सरकार हुँदा असाधारण विकासको गतिमा अगाडि बढेको छ।
अध्यक्ष ओलीले आफ्नो नेतृत्वमा रहेको सरकारले रक्सौल काठमाण्डु रेल सेवा सुरुङ मार्ग काठमाण्डुमा सुक्खा बन्दरगाह जस्ता राष्ट्रिय गौरवको आयोजना ल्याएको पनि जानकारी दिनुभयो। नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी केन्द्रीय कमिटिको बैठक हिजो शुरू भएको छ। बैठकको पहिलो दिन हिजो अध्यक्ष माधव कुमार नेपालको राजनैतिक प्रतिवेदनमा समूहगत छलफल शुरू भएको छ। आज दोस्रो दिन समूहका नेताहरूले समूहगत निचोड पेश गर्नुहुने कार्यसूची रहेको एकीकृत समाजवादीको संसदीय दलका प्रमुख सचेतक जीवन राम श्रेष्ठले जानकारी दिनुभयो।
बैठकको कार्यसूची भनेको यो राजनीतिक प्रतिवेदन चाहिँ नि आज हाम्रो पार्टीका अध्यक्ष माधव कुमार नेपालको तर्फबाट प्रस्तुत गर्नुभयो। प्रस्तुत भइसकेपछि 9 समूह विभाजन भएको छ। अब यही प्रस्तुत राजनीतिक प्रतिवेदनमाथि छलफल गरेर विभिन्न समूहहरूले आफ्नो सुझाव सहित भोलि 11 चाहिँ नि फेरि बैठक प्रारम्भ हुन्छ र त्यहाँ चाहिँ नि हरेक समूहको नेताले भएका निष्कर्षहरू प्रस्तुत गर्नुहुन्छ र त्यो प्रस्तुति सकिसकेपछि सही आधारमा अब त्यहाँ आएका चाहिँ नि कतिपय सुझावहरू छन् त्यो सबैलाई लिएर अब थप निर्णय गर्ने कामहरू हुन्छ।
अध्यक्ष नेपालको प्रतिवेदनमा पार्टीको सांगठनिक विषय, वर्तमान राष्ट्रिय राजनीतिको समीक्षा, आगामी स्थानीय तहको निर्वाचनमा पार्टीले लिने रणनीति र सदनबाट पारित भएको अमेरिकी सहयोग अनुदान मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसी लगायतका विषय समेटिएका छन्। बैठक दोस्रो दिन आज पनि बस्नेछ। संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले पेट्रोलियम पदार्थको बिक्री वितरणमा कोटा तोक्न र सवारी साधनमा जोर बिजोर लागू गर्न सरकारलाई निर्देशन दिएको छ। हिजो बसेको समितिको बैठकमा सभापति विमल प्रसाद श्रीवास्तवले उपभोक्तालाई मार नपर्ने गरी निश्चित परिमाणमा पेट्रोलियम पदार्थको कोटा अनुसार उपलब्ध गराएर मूल्यवृद्धि नियन्त्रण गर्न सरकारलाई निर्देशन दिइएको जानकारी दिनुभयो। समितिले पेट्रोलियम पदार्थको मूल्य नियन्त्रण गर्न पनि सरकारलाई निर्देशन दिएको छ। संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाउने विषय सरकारले कल्पना पनि नगरेको बताउनु भएको छ। नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालय संचारग्राम काठमाण्डुमा हिजो आयोजित कार्यक्रममा संचार तथा सूचना प्रविधि मन्त्री कार्कीले सरकारले अभिव्यक्ति स्वतन्त्रतामा नेपाललाई दक्षिण एसियाकै अग्रणी मुलुक बनाउन चाहेको बताउनुभयो। मन्त्री कार्कीले नेपाल पत्रकार महासंघको प्रथम अध्यक्ष कृष्ण प्रसाद भट्टराईको सपना पूरा गर्दै सरकार पूर्ण प्रेस स्वतन्त्रता र जनताले सुशासनको प्रत्याभूति गर्ने गरी अघि बढ़िरहेको
अभिव्यक्ति स्वतन्त्रतालाई अंकुश लगाउने कल्पनासम्म पनि यो सरकारले गर्न सक्दैन। यति मात्र भन्न चाहन्छु, यो सरकार यो दक्षिण एसियामै प्रेस स्वतन्त्रताका निमित्त अग्रणी देशको रूपमा हामी यसलाई परिचित गराउन चाहन्छौ। यो केवल भाषणमा होइन, हामी व्यवहारमा देखाएर अगाडि बढाउन चाहन्छौ। यसका निमित्त सम्पूर्ण प्रेस जगतका साथीहरूको सहयोग र सद्भावको अपेक्षा सरकारले गरेको छ। प्रेस स्वतन्त्रताप्रति हाम्रो सम्मान र यसलाई अझ समृद्ध गराउने कुरामा सरकार सधैँ तपाईहरूको सुझाव लिएर अगाडि बढ्छ। देशमा पूर्ण प्रेस स्वतन्त्रता रहने, देश कानूनी शासनले सञ्चालित हुने र जनताले सुशासनको प्रत्याभूति गराउने काममा यो सरकारले काहीँ कतै कसैसँग कुनै विषयमा तर यदि नभनिकन अगाडि बढ्ने कुरा पनि म यहाँहरूलाई निवेदन गर्न चाहन्छु।
संचार तथा सूचना प्रविधि मन्त्री कार्कीले महासंघले उठाएका विषयमा ध्यानाकर्षण भएको बताउनुहुँदै त्यसलाई मनन गरी सरकार अघि बढ़ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो। उहाँले पछिल्लो समय युट्यूब च्यानल, त्यसै गरी इन्स्टाग्राम, सामाजिक सञ्जाल लगायत इन्टरनेट मार्फत हुने अभिव्यक्ति सम्बन्धी बहसलाई नियन्त्रण गर्ने नभई सरकारले नियमन गर्ने गरी कानूनी सुधार र संशोधन गरेको पनि स्पष्ट पार्नुभयो। मन्त्री कार्कीले पछिल्लो समय न्यूनतम पारिश्रमिक समिति खारेजीको हल्ला चलाइएको भन्नुहुँदै त्यसमा कुनै सत्यता नभएको स्पष्ट पार्नुभयो। उहाँले पत्रकारको उपचारको व्यवस्था, ज्येष्ठ नागरिकलाई मासिक वृत्ति उपलब्ध गराउने जस्ता सरकारले महत्वपूर्ण काम गरिरहेको र आम संचार प्रशिक्षण प्रतिष्ठान गठनको प्रक्रिया समेत अघि बढ़ेको जानकारी गराउनुभयो। कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले सरकार परिवर्तन भएपछि आम नागरिकले त्यसको अनुभूति गर्न पाउनुपर्ने भन्नुहुँदै पत्रकार सम्बद्ध कानून निर्माणमा महासंघको सहभागिता रहने बताउनुभयो। उहाँले संसदीय प्रक्रियामा रहेका केही प्रेस सम्बन्धी कानून जस्ताको तस्तै पास भए महासंघ आन्दोलनमा जानुपर्ने अवस्था आउने चिन्ता पनि व्यक्त गर्नुभयो। प्रधानमन्त्री शेरबहादुर देउवासँग प्रधानमन्त्री निवास बालुवाटारमा फ्रान्स नेपाल संसदीय मैत्री समूहका अध्यक्ष भेरोनिक रियोटो नेतृत्वको प्रतिनिधिमण्डलले हिजो शिष्टाचार भेटवार्ता गरेको छ। नेपाल फ्रान्स सम्बन्धलाई थप प्रगाढ़ बनाउने उद्देश्यले फ्रान्सेली प्रतिनिधि सभाको फ्रान्स नेपाल मैत्री समूहका अध्यक्ष रियोटो नेतृत्वको तीन सदस्यीय प्रतिनिधिमण्डल नेपालको पाँच दिने औपचारिक भ्रमणका क्रममा काठमाण्डु आइपुगेको हो। भेटमा प्रधानमन्त्री देउवाले लामो समयदेखि कूटनीतिक सम्बन्ध कायम रहिआएको नेपालको मित्रराष्ट्र फ्रान्सले नेपालका आर्थिक सामाजिक क्षेत्रमा पुर्याउँदै आएको सहयोगको सराहना पनि गर्नुभयो। त्यसै गरी फ्रान्स नेपाल संसदीय मैत्री समूहका अध्यक्ष भेरोनिक रियोटो नेतृत्वको प्रतिनिधिमण्डलले हिजै सभामुख अग्निप्रसाद सापकोटासँग भेटवार्ता गरेको छ। सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको भेटमा सभामुख सापकोटाले नेपाल र फ्रान्सबीच 73 वर्षदेखिको कूटनीतिक सम्बन्ध र त्यसको कामहरूको चर्चा गर्नुभयो। उहाँले कोविड 19 विरूद्ध लड्न फ्रान्सले चिकित्सा क्षेत्रमा र कोभ्याक्स अन्तर्गतको सहयोगका लागि फ्रान्स सरकार र फ्रान्सेली जनतालाई धन्यवाद ज्ञापन गर्नुभएको सभामुख सापकोटाको सचिवालयले जनाएको छ। हिजै फ्रान्सको संसदीय प्रतिनिधिमण्डलले राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिलसिंहसँग पनि भेटवार्ता गरेको छ। गृहमन्त्री बालकृष्ण खाँडले नेपाल नागरिकता ऐन 2063 को संशोधनलाई सहमतिका साथ टुंगोमा पुर्याउने प्रयास सरकारको रहेको बताउनु भएको छ। नेपाल नागरिकता ऐन 2063 को संशोधनका सम्बन्धमा गृह मन्त्रालयमा हिजो संघीय संसदका प्रतिनिधिसँगको छलफलमा मन्त्री खाँडले फरक मतलाई समेत सम्बोधन हुने गरी निष्कर्षमा पुर्याउने गरी छलफल अघि बढ़ाइएको जानकारी दिनुभयो। नेपाल नागरिकता ऐन 2063 संशोधन गर्न बनेको विधेयक विक्रम सम्वत 2075 साल साउन 22 दर्ता भई साउन 25 संसदमा प्रस्तुत भएकोमा त्यसको दफावार छलफलका लागि उक्त विधेयक भदौ 5 गते राज्य व्यवस्था तथा सुशासन समितिमा पठाइएको थियो। समितिले फरक मतका साथ प्रतिवेदन तयार पारी विक्रम सम्वत 2077 साल असार 9 गते संसदमा पेश गरेको थियो। छलफलमा सांसदहरूले आम नागरिकसँग जोड़िएको विषय भएकाले राजनैतिक दलका शीर्ष नेतृत्वसँग समेत छलफल गरी सहमतिका आधारमा विधेयक पारित गर्नुपर्ने सुझाव दिनुभएको थियो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ केही बेर विज्ञापन।
समयमै श्रम अडिट गरौं, जिम्मेवार प्रतिष्ठानको परिचय दिऊ।
नेपाल सरकार, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय।
अब बाँकी समाचार। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुलुकमा उपलब्ध स्रोत साधनको प्रयोग गरी उद्योग व्यवसायको प्रवर्धन गर्नुपर्नेमा जोड़ दिनुभएको छ। पार्टी निकट नेपाल उद्योग व्यवसायी महासंघको केन्द्रीय समितिको पूर्ण बैठकलाई हिजो सम्बोधन गर्नुहुँदै उहाँले जल, जमीन, जंगल, जड़ीबुटी, कृषिजन्य उत्पादनमा आधारित भई उद्योग व्यवसायको विकास गरी रोजगारी सिर्जना मार्फत आत्मनिर्भर बन्नुपर्ने बताउनुभयो। विदेशबाट कच्चा पदार्थ ल्याएर जोड़जाड़ गरी बिचौलियाको भूमिका खेल्नेको स्वाधीन अर्थतन्त्र निर्माणमा कुनै भूमिका नरहने भन्नुहुँदै उहाँले नेपालमै उपलब्ध साधन स्रोतको प्रयोग गरी नेपाली नागरिकलाई रोजगारी दिएर स्वाधीन अर्थतन्त्रको विकास गर्ने आफ्नो पार्टीको चाहना रहेको बताउनुभयो। नेपालको औद्योगिक इतिहासमा पछिल्लो दुई दशक यता मध्यमवर्गीय व्यवसायको विकास भइरहेको उल्लेख गर्नुहुँदै अध्यक्ष प्रचण्डले ठूला व्यवसायको विकृति विसंग गति रोक्न मध्यमवर्गीय व्यवसाय एकताबद्ध हुनुपर्नेमा जोड़ पनि दिनुभयो। नेपालको सबल अर्थतन्त्रको विकासका लागि मध्यमवर्गीय उद्यमीको ठूलो भूमिका रहने बताउनुहुँदै अध्यक्ष प्रचण्डले राष्ट्रिय अर्थतन्त्रको पक्षमा व्यवसाय आक्रामक ढंगले आउनुपर्नेमा पनि जोड़ दिनुभयो। उद्योग व्यवसायीहरूको समस्या समाधान गर्न आफ्नो ध्यान केन्द्रित भएको भन्नुहुँदै उहाँले निजी क्षेत्रका गुनासा सम्बोधन गर्न पार्टी र सरकारका तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। अध्यक्ष प्रचण्डले पार्टीको केन्द्रीय समितिमा उद्योगी व्यवसायी र सामाजिक जीवनका प्रबुद्ध व्यक्तित्वहरूलाई प्रतिनिधित्व गराइने विश्वास पनि त्यस क्रममा दिलाउनुभयो। राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष संयुक्त राज्य अमेरिकाका लागि नेपालका आवासीय राजदूत पदमा नियुक्त हुनुभएका प्राध्यापक श्रीधर खत्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ। राष्ट्रपति भवन शीतल निवासमा हिजो आयोजित समारोहमा राष्ट्रपति भण्डारीले अमेरिकाका लागि नवनियुक्त नेपाली राजदूत खत्रीलाई पद तथा गोपनीयताको शपथ गराउनुभयो। समारोहमा संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्की लगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको उपस्थिति रहेको थियो। संचार तथा सूचना प्रविधि मन्त्री एवं नेपाल सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीसँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत ऱ्यान्डी बेरीले शिष्टाचार भेटवार्ता गर्नुभएको छ। मन्त्रालयमा हिजो भएको भेटमा उहाँहरूबीच द्विपक्षीय आपसी हितका विभिन्न विषयमा कुराकानी भएको मन्त्रीको सचिवालयले जनाएको छ। संचार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा वैकुण्ठ अर्यालले रेडियो नेपालको प्रसारण पहुँच 100% बनाउन थप रिले प्रसारण केन्द्रहरू स्थापना गर्ने कार्यक्रमलाई निरन्तरता दिन निर्देशन दिनुभएको छ। मकवानपुरको थाहा नगरपालिका वडा नम्बर 4 को सिम्भन्ज्याङ स्थित 2560 मिटर उचाइमा रहेको रेडियो नेपालको एफएम रिले स्टेशन र नेपाल टेलिकमको रिपिट टावरको स्थलगत निरीक्षणका क्रममा सचिव डाक्टर अर्यालले रेडियो नेपालले 91% जनसंख्यामा आफ्नो प्रसारण पहुँच विस्तार गरिसकेको हुँदा छिट्टै 100% प्रसारण पहुँच पुर्याउनु पर्नेमा जोड़ दिनुभयो। रेडियो प्रसार सेवा विकास समितिका अध्यक्ष समेत रहनुभएका सचिव डा अर्यालले संचार मन्त्रालय अन्तर्गतका निकायहरूबीच दूरसंचार पूर्वाधार निर्माण तथा सहप्रयोग सम्बन्धी आदेश 2069 आधारमा सकेसम्म एउटै पूर्वाधार र संरचनालाई एक भन्दा बढ़ी निकायले उपयोग गर्न सकेमा साधन स्रोत र लगानीमा कमी आउन सक्नेतर्फ सम्बन्धित निकायको ध्यान जानुपर्ने पनि बताउनुभयो। त्यसक्रममा संचार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव विनोद प्रकाश सिंह र उत्तर कुमार खत्रीले दुर्गम स्थानहरूका रिले प्रसारण केन्द्रहरू र रिपिटर टावरहरूमा कार्यरत कर्मचारीहरूको सेवा सुविधामा ध्यान दिन र एउटै पूर्वाधार प्रयोग गरी सञ्चालन भएका निकायहरूले साझा जनशक्ति प्रयोग गर्नेतर्फ आवश्यक पहल कदमी लिनुपर्ने बताउनुभयो। रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धिबहादुर केसीले रेडियो नेपालका विभिन्न 26 रिले एफएम प्रसारण केन्द्रहरूमध्ये सिम्भन्ज्याङको एफएम रिले प्रसारण केन्द्र एउटा प्रभावकारी र प्रसारणका दृष्टिकोणले निकै ठूलो कभरेज भएकाले रिले प्रसारण केन्द्र रहेको जानकारी दिनुभयो। देशभर हिजो 224 कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 10,092 नमूनाको परीक्षण गर्दा 224 संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ। हिजो 251 संक्रमण मुक्त भएका र संक्रमित मध्ये कसैको पनि हिजो मृत्यु नभएको मन्त्रालयले जनाएको छ। हिजो 96,089 जनाले कोरोना विरूद्धको खोप लगाएको पनि मन्त्रालयले जनाएको छ। नेपाल बार एसोसिएशनको नयाँ नेतृत्वका लागि अध्यक्षमा 8 उम्मेद्वारी दिएका छन्। सो पदका लागि वरिष्ठ अधिवक्ता गोपाल कृष्ण घिमिरे, वरिष्ठ अधिवक्ता विष्णुमणि अधिकारी, त्यसै गरी वरिष्ठ अधिवक्ता अमिता लक्ष्मी सैजु श्रेष्ठ, अधिवक्ता उद्धव चन्द्र घिमिरे, उत्तम बहादुर श्रेष्ठ, अनिता जधारी, कमल प्रसाद मलेगो र पृथ्वीनाथ राईले उम्मेद्वारी दिनुभएको प्रमुख निर्वाचन अधिकृत उषा मल्ल पाठकले जानकारी दिनुभयो। त्यसै गरी महासचिवमा 6 उम्मेद्वारी दिनुभएको छ। महासचिवमा राधेश्याम सुवाल, त्यसै गरी केदार प्रसाद कोइराला, त्रिलोक बहादुर चन्द, उमेश प्रसाद, अञ्जिला खनाल र इन्द्रबहादुर अधिकारीले उम्मेद्वारी दिनुभएको निर्वाचन समितिले जनाएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आर्यले लुम्बिनी क्षेत्र विकास कोषमा रिक्त 9 पदमा पदाधिकारी नियुक्त गर्नुभएको मन्त्रालयले जनाएको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा परम्परादेखि कुरीतिका रूपमा रहेको छाउपडी प्रथा अझै हट्न सकेको छैन। सुर्खेतबाट आकाश तारा बयकको यो रिपोर्ट।
सुर्खेतमा विभिन्न संघ संस्थाहरूले छाउगोठ मुक्त गर्ने अभियान सञ्चालन गरे। गाउँका धामी झाँग्रीदेखि महिला तथा बालबालिका गाउँमा भएका छाउगोठ भत्काउँदै हिँडे। उत्साहजनक अभियानले जिल्लाका बाबियाचर, गुटु, विद्यापुर, लगाम, बेतान, घाटगाउँ, तातापानी छाउगोठ भत्काएर छाउगोठ मुक्त क्षेत्र घोषणा गर्यो। तर संघ संस्थाको कार्यक्रम सकिएपछि यस क्षेत्रमा भत्किएका छाउगोठ पुननिर्माण भएका छन्। अभियानले संस्कार परिवर्तन गर्न नसक्दा छाउगोठ भत्किए पनि धर्म संस्कारले घरमा बस्न नमिल्ने भएपछि पुनः छाउगोठ बनाइएको बाबियाचर सुर्खेतका जगत टमट्टा बताउनुहुन्छ। महिनावारी भएको बेला शारीरिक रूपमै कमजोर हुने हुँदा राम्रो खानपानको अभावले झनै समस्या हुने गरेको छ। त्यसैमा परिवारबाट एक्लिएर बस्दा विभिन्न समस्या भोग्नु परेको स्थानीय बालिका बाँसतलाले बताउनुभयो। सरकारले चेतनाको स्तर वृद्धि गर्न नसक्ने भए सुरक्षित छाउगोठ निर्माण सहयोग गर्नुपर्ने लक्ष्मी विकको भनाइ छ। आजभोलि उठ्ने गरेका महिला अधिकार, महिला आरक्षण, महिला सशक्तिकरण आदि जस्ता मुद्दाहरू व्यवहारमा लागू नहुँदा यी र यस्ता सामाजिक कुसंस्कारले पर्से पाइरहेका। संस्थागत उद्देश्यमा आएका संघ संस्थाहरूले कार्यक्रमलाई निरन्तरता नदिँदा सुर्खेत लगायत छाउ प्रथा कायम अन्य जिल्लाका ग्रामीण बस्तीमा यो कुप्रथाले निरन्तरता पाइरहेको छ। छाउगोठ भत्काउने र घोषणामा मात्र सीमित राख्नुभन्दा सरकारवाला निकायले स्थानीयको शिक्षा र चेतना शक्तिलाई बढाउन सके यस्ता कुप्रथा र कुरीतिलाई कम गर्न सकिन्छ।
आकाश तारा बैक, रेडियो नेपाल सुर्खेत।
आमा, भोक लाग्यो। आमा भोक लाग्यो भने के?
तेरो बाउलाई भन, बिहान टन्न खाएको होइन, कति कराउँदै रहेछ यो।
अँ खाए टन्न, नुन खुर्सानीसँग हिजोको एउटा बासी रोटी त खाएको हो नि।
खै कस्तो कर्म लिएर जन्मिएछु, आफूलाई केटाकेटी हेर्दैमा फुर्सद छैन, न घर न माइत, जता ततै उस्तै।
एकजना दिनभरि गाउँ घुमेर हिँड्छन् लाज पचेका मान्छेहरू, बरु घर बसेर केटाकेटी हेर, म काम गर्न जान्छु।
तपाईहरू पनि बुझ्नुहोस्, यदि तपाईँ पनि 18 देखि 59 वर्षको हुनुहुन्छ, आर्थिक रूपले कमजोर हुनुहुन्छ र रोजगारी वा स्वरोजगारीबाट आमदानी गर्न सक्नु भएको छैन भने नजिकैको वडा कार्यालयमा गएर निवेदन दर्ता गर्नुहोस्। याद राख्नुहोस्, निवेदन दिने मिति फागुन मसान्तसम्म मात्रै छ है।
श्रमको सम्मान, राष्ट्रको अभियान, न्यूनतम रोजगार, नागरिकको अधिकार, प्रधानमन्त्री रोजगार कार्यक्रम।
अब बाँकी समाचार। दोलखाको गौरीशंकर गाउँपालिका झ्याकुमा ट्र्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने 4 घाइते भएका छन्। गौरीशंकर गाउँपालिका 4 झ्याकु गोरपाङमा ट्र्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा स्थानीय 33 लीलाबहादुर खत्रीको घटनास्थलमै मृत्यु भएको र 4 घाइते भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ। अब केही अन्तर्राष्ट्रिय समाचार। संयुक्त राष्ट्रसंघले इथियोपियामा खडेरीका कारण 8,45,000 मानिस विस्थापित भएको जनाएको छ। संयुक्त राष्ट्रसंघका प्रवक्ता स्टेफान जुरारिकले इथियोपियाका नागरिकहरू खाद्यान्न अभावका कारण विस्थापित भइरहेको जानकारी दिनुहुँदै त्यहाँ 15 लाख भन्दा बढ़ी पशु चौपाया मरेको तथ्याङ्क पनि सार्वजनिक गर्नुभएको छ। संयुक्त राष्ट्रसंघीय मानवीय सहायता सम्बन्धी एजेन्सीले काम गरिरहेको भए पनि त्यो सहायता पर्याप्त नभएको र इथियोपियाका अधिकांश क्षेत्रमा खडेरीको प्रभाव परिरहेको भन्दै खाद्यान्न अभावका कारण त्यहाँ रहेका 40 लाख भन्दा बढ़ी नागरिक प्रत्यक्ष रूपमा प्रभावित भएको राष्ट्रसंघले जनाएको छ। युक्रेनले आफ्नो दक्षिणी शहर मारियोपोलको एउटा अस्पतालमा भएको रूसी हवाई आक्रमणबाट अस्पतालको प्रसूति र शिशु वार्डहरू ध्वस्त भएको जनाएको छ। आक्रमणमा धेरै बालबालिकाको मृत्यु भएको र धेरै बालबालिकाहरू भग्नावशेषमा पुरिएको त्यहाँको सरकारी परिषदलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय संचार संस्था बीबीसीले जनाएको छ। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेनेस्कीले अस्पतालमाथिको रूसी आक्रमण युद्ध अपराध भएको बताउनु भएको छ। रूसले भने उक्त अस्पताललाई युक्रेनी सेनाले खाली गरी सैनिक भवनका रूपमा प्रयोग गर्दै आएको दावी गरेको छ। अब आर्थिक समाचार।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुलुकमा उपलब्ध साधन र स्रोतको प्रयोग गरेर उद्योग व्यवसायको प्रवर्धन गरिनुपर्नेमा जोड़ दिनुभएको छ। नेपाल उद्योग व्यवसाय महासंघको केन्द्रीय समितिको पूर्ण बैठकलाई बुधबार सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले जमीन जल जड़ीबुटी कृषिजन्य उत्पादनमा आधारित भएर उद्योग व्यवसायको विकास गरी रोजगारी सृजना मार्फत आत्मनिर्भर बन्नुपर्ने बताउनु भएको हो। विदेशबाट कच्चा पदार्थ ल्याएर जोड़जाड गरेर बिचौलियाको भूमिका खेल्नेको स्वाधीन अर्थतन्त्र निर्माणमा कुनै भूमिका छैन भन्दै अध्यक्ष प्रचण्डले नेपालमै उपलब्ध साधन र स्रोतको प्रयोग गरी नेपाली नागरिकलाई रोजगारी दिएर मात्र स्वाधीन अर्थतन्त्रको विकास गर्न सकिने बताउनुभयो।
कुशेल भुर्तेलको आईसीसी T20 को वरियातामा सुधार भएको छ। आईसीसीको पछिल्लो वरियाता क्रमअनुसार ब्याटिङतर्फ कुशल 2 स्थानमाथि उक्लदै 29 स्थानमा पुगेका छन्। यसअघि उनी 31 स्थानमा रहेका थिए। ब्याटिङतर्फ दिपेन्द्र सिंह ऐरी भने 51 स्थानमा यथावत रहेका छन्। बलिङतर्फ स्पिनर सन्दीप लामी छाने 1 स्थान तल झरेका छन्। नेपाली क्रिकेट टीमका कप्तान सन्दीप 36 स्थानबाट 37 स्थानमा पुगेका छन्। बलिङतर्फ नै अविनाश बोहरा भने 82 स्थानबाट 1 स्थानमाथि 81 स्थानमा पुगेका छन्। नेपाली क्रिकेट टीमका अलराउण्डर दिपेन्द्र सिंह ऐरी पुरूषतर्फ फेब्रुअरी महिनाको लागि आईसीसी प्लेयर अफ द म्यानको मनोनयनमा परेका छन्। पुरूषतर्फको मनोनयनमा दिपेन्द्र सिंहसँगै युनाइटेड अरब इमिरेट्स यूएईका भृत्य अरविन्द र भारतका श्रेयस अयर रहेका छन्। ओमानमा सम्पन्न आईसीसी पुरूष T20 विश्वकप ग्लोबल छनौटका क्रममा दिपेन्द्रले नेपालका लागि ब्याटिङ र बलिङ दुवैमा उत्कृष्ट प्रदर्शन गरेका थिए। उनले प्रतियोगिता अन्तर्गत 159 रन बनाउनका साथै 6 विकेट समेत हात पारेका थिए। त्यसअघि नेपाल यूएई ओमान र आयरल्याण्ड सम्मिलित 4 T20 सिरिजमा समेत 3 खेलमा 142 रन बनाउनका साथै आयरल्याण्ड विरूद्धको खेलमा 4 विकेट हात पारेका थिए। प्लेयर अफ द मन्थ विजेता भोटिङको आधारमा छनौट हुनेछन्। मनाङ मर्स्याङदी क्लब खप्तड गोल्ड कपको फाइनलमा प्रवेश गरेको छ। पहिलो सेमी फाइनलमा हिमालयन शेर्पालाई ट्राई ब्रेकरमा 4-2 गोलले हराउँदै मनाङले फाइनलमा स्थान बनाएको हो। धनगढ़ी रंगशालामा भएको खेलको निर्धारित 90 मिनट 1-1 गोलको बराबरीमा सकिएको थियो। खप्तड गोल्ड कपका लागि मनाङमा अनुबद्ध भएका शिशिर लेखीले गोल गरे।
अचुतर्याल अब मौसम। आज प्रदेश नम्बर 1 गण्डकी कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रही पहाड़ी भागका 1-2 स्थानमा वर्षा हुन सक्ने र उच्च पहाड़ी तथा हिमाली भागका केही स्थानमा हिमपात हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 29 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 11.3 डिग्री सेल्सियस। अहिले बिहानको सापेक्षिक आर्द्रता 87%, आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 27 29 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 6:19 भयो भने सूर्यास्त भरे साँझ 6:09 हुनेछ। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। आगामी वैशाख 30 गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गरी नेपाली कांग्रेसद्वारा 1 महिने प्रचार प्रसार अभियानको घोषणा। अभियान अन्तर्गत कांग्रेस नेतृत्वमा हासिल भएका राजनैतिक र आर्थिक उपलब्धिबारे जनतालाई जानकारी गराइने। अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाउने विषय सरकारले कल्पना पनि नगरेको संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीको भनाई। मुलुकमा उपलब्ध साधन स्रोतको प्रयोग गरी उद्योग व्यवसायको प्रवर्धन गर्नुपर्नेमा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको जोड़ र इथियोपियामा खाद्यान्न अभावका कारण 8,45,000 मानिस विस्थापित भएको संयुक्त राष्ट्र संघको तथ्याङ्क। बिहान 7 बजेको समाचार सकियो। अर्को समाचार प्रसारण 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस्त, नमस्कार।